नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 3 गते बिहान 7 बजेको भिजन न्युज अपडेटपछि प्रसारण हुने कार्यक्रम गोलदाप आवाजमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। हल्दीबारी गाउँपालिका वडा नम्बर 1 सँगको सहकार्यमा हामीले हरेक महिनाको 3 गते बिहान गोलदाप आवाज कार्यक्रम प्रसारण गर्ने गरेका छौँ। हल्दीबारी गाउँपालिका वडा नम्बर 1 मा भइरहेका विकास निर्माणका कामहरूका विषयमा गोलदाप आवाज कार्यक्रममा कुराकानी गर्नेछौँ। अहिले विश्वभरि कोरोना भाइरस COVID-19 को संक्रमण तीव्र गतिमा फैलिरहेको र अहिले नेपालमा पनि समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण भइरहेको अवस्थाका कारण हामीले कार्यक्रमहरूलाई रेडियोका सम्पूर्ण कार्यक्रमहरूलाई प्रत्यक्ष कुराकानी मार्फत गर्ने गरेका छौँ र आजको गोलदाप आवाज कार्यक्रममा कुराकानी गर्नका लागि हल्दीबारी गाउँपालिका वडा नम्बर 1 गोलधापका अध्यक्ष वडा नम्बर 1 का अध्यक्ष त्रिलोचन सापकोटा हाम्रो टेलिफोन सम्पर्कमा आउनुभएको छ। हामीले अहिले रेडियोबाट प्रत्यक्ष कुराकानी गर्ने गरेका छौँ। अहिले कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा विभिन्न ठाउँमा फैलिरहेको छ, झापामा पनि समुदाय स्तरमा फैलिरहेको छ। त्यसैले भौतिक दूरी कायम राख्नलाई रेडियोबाट उत्पादन र प्रसारण हुने सबै कार्यक्रमहरूलाई हामीले प्रत्यक्ष कुराकानी मार्फत सञ्चालन गर्ने गरेका छौँ र आजको अङ्कमा हामीसँग कुराकानी गर्नका लागि गोलदाप आवाज कार्यक्रमका लागि हल्दीबारी गाउँपालिका वडा नम्बर 1 का अध्यक्ष त्रिलोचन सापकोटा हुनुहुन्छ, नेकपाका युवा नेता पनि हुनुहुन्छ। उहाँसँग हल्दीबारी गाउँपालिकाका विषयमा चर्चा पनि गर्नेछौँ। हल्दीबारी गाउँपालिकामा गाउँ परिषदका विषयलाई लिएर गाउँ परिषदको बिचैमा अध्यक्षले गाउँ परिषदलाई चाहिँ छोडेर बहिष्कार गरेर हिँडेको भनेर हिँडिसकेपछि उपाध्यक्षको नेतृत्वमा गाउँसभा सम्पन्न भएर अहिले कार्यान्वयनको चरणमा गाउँसभाका निर्णयहरू कार्यान्वयनको चरणमा गइरहेको छ। अध्यक्षले आफूले प्रमाणीकरण नगरेको भएर यो चाहिँ गाउँसभा फेरि गर्नुपर्छ भन्ने गरीको कुरा गरिरहनु भएको अवस्था थियो। यसै गरी केही विवादहरू पनि हल्दीबारी गाउँपालिकामा देखिएको थियो। यसका सन्दर्भमा पनि के हुँदैछ भनेर हामी अध्यक्ष त्रिलोचन सापकोटासँग कुराकानी गर्नेछौँ। उहाँ नेकपाको युवा नेता पनि हुनुहुन्छ। अध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ गोलदाप आवाज कार्यक्रममा।
धन्यवाद सर, नमस्कार।
अहिले अब सबैलाई चासोको विषय भएको भनेको हल्दीबारी गाउँपालिकाको बजेट, यो वर्षको नीति कार्यक्रम बजेटहरू कार्यान्वयन भयो कि भएन। अध्यक्षले चाहिँ बिचैमा बहिष्कार गरेर छोडेर हिँड्नु भएको थियो गाउँ परिषद, त्यसपछि यहाँहरूले गाउँ परिषद सम्पन्न गरेको भनेर भनिरहनु भएको थियो। अहिले अध्यक्षले भने जसरी गाउँपालिका अगाडि बढ्दैछ अथवा गाउँ सभाले यहाँहरूले सम्पन्न गरेको सभाले भनेअनुसार बढ्दैछ, के छ गाउँपालिकाको विवादको अवस्था चाहिँ यो जानकारी गराइदिनुहोस् न।
धन्यवाद। अब अहिलेको सन्दर्भमा चाहिँ हाम्रो हल्दीबारी गाउँपालिकाका वडा कार्यालयबाट सम्पादन हुने कामहरू, जनताका आधारभूत कामहरूलाई रोकिया छैनन्। अहिले काम हामीले गरिरहेका छौँ। तब थोरै त्यो घटनाको प्रतिक्रियालाई थोरै म विश्लेषण गरौँ। जब 7 औं गाउँसभाको चाहिँ उद्घाटन 10 गते चाहिँ उद्घाटन तयारी रह्यो, उद्घाटन रहिरहँदाखेरि सभ्य ढङ्गबाट, त्यसको मर्यादित ढङ्गबाट विधि प्रक्रियामा सभा सञ्चालन भइरहेको थियो। सभामा सभा सचिवहरूले चाहिँ उठे आफ्ना प्रश्न आफ्ना रायहरू राख्ने क्रमसम्म हामी भनेपछि अब मध्यभागभन्दा माथि 75% काम हामीले सम्पन्न गरिसकेको अवस्थामा अध्यक्षज्यूले बाहिर अध्यक्षज्यूकै निर्देशनमा भन्ने हाम्रो बुझाइ हो। पछिल्लो कालमा खुल्यो त्यो कुरा, अध्यक्षज्यूकै निर्देशनमा बाहिरबाट चाहिँ कार्यालय तोडफोड गर्ने काम भइसकेपछि हामी त्यहाँ त्रसित भयौँ। त्यो अवस्थामा अध्यक्षज्यूले सभालाई कुनै बिना जानकारी उहाँले सभा छोडेर जानुभयो। त्यस पछाडिको घटनाक्रम अब बढेर गयो। हामीले सभालाई उहाँले छोडेर गइसकेपछि प्रदेश सरकारको नगर तथा गाउँसभा सञ्चालन कार्यविधि ऐन अनुसार चाहिँ टेकेर हामीले सभा उपाध्यक्षको संयोजकत्वमा सभा सम्पन्न गऱ्यौँ, सभाको पहिलो बैठक सम्पन्न गऱ्यौँ। त्यस पछाडि त्यो अनुरूलताको बिचमा के गर्ने के हो, हामीले बैठक सकेको, हामीले सभा सम्पन्न गराएको छैनौँ। उहाँ अध्यक्षज्यूलाई अध्यक्षज्यूले चाहिँ निकै चाहिँ गाउँपालिकाका विभिन्न यहाँका राजनीतिक दलहरू सङ्घ संस्थाहरूसँग चाहिँ उहाँले के हो त यो समस्या भनेर भन्ने हुँदाखेरि यहाँ तपाईँको जिल्ला स्तरीय नेताहरूको पनि टिमले एउटा वार्ता समिति यसलाई सहजीकरण गर्नको निम्ति प्रयत्नहरू भए। सँगसँगै हामी उपाध्यक्षज्यूले पनि पटक पटक विश्वपटक उहाँले पनि अध्यक्षज्यूसँग सहकार्य गरेर जाने गरीको म्यान्डेट गरौँ। तयारी गरौँ भनेर उहाँले पनि गर्नुभयो। हाम्रो तवरबाट पनि हामी वडा अध्यक्षहरूको तवरबाट पनि अध्यक्षज्यूले अब समस्या कहाँ रह्यो त, के हो त, सभाको बैठकले गरेका निर्णयहरू सामान्यतः बैठकले गरेका निर्णय हो, सभालाई अब दोस्रो बैठकको दोस्रो सभा साधौँ, अब सभाको दोस्रो बैठक आह्वान गरौँ र त्यो आह्वान पछाडि चाहिँ रहेका समस्याहरूलाई त्यस आह्वान र निष्कर्ष खोजेर लिएर जाने गरीको तयारी गरौँ भनेर हामीले पटक पटक उहाँलाई आग्रह गरिरहँदाखेरि उहाँले खासै व्यवस्था गर्नुभयो। त्यस पछाडि हामीले चाहिँ एक 12 गते यही चाहिँ गत साउन 12 गते चाहिँ हामीले किनभने असारभरि हामीले आस गऱ्यौँ, असारभरि आस गर्दा उहाँले चाहिँ कुनै प्रतिक्रिया देखाउने, उहाँले फेरि पनि बैठक बोलाउने, फेरि आह्वान गर्ने चाहिँ भन्ने खालको सिस्टम नदेखिसकेपछि हामी 1/3 सदस्यले सामान्यतः 1/3 सदस्यले भन्छ, तर त्यसो भन्दा हामीले 23 जनाको हस्ताक्षरले गाउँ सभालाई फेरि पुनः दोस्रो बैठक आह्वान गर्नको लागि, फेरि के नबुझ्नु भने गाउँ सभाको यो बुझाइ के छ भने सभा चाहिँ सभामा एकचोटि गए बसेपछि सकियो भन्ने बुझाइ छ, सातौँ गाउँ सभाको चरणबद्ध तपाईँको बैठकहरू हुन सक्छन्, त्यो मध्येमा दोस्रो बैठकको आह्वान गर्नको लागि हामीले अध्यक्षज्यूलाई लिखित निवेदन गऱ्यौँ। लिखित निवेदन गरिसकेपछि अध्यक्षज्यूले चाहिँ बिचमा चाहिँ अन्तर्क्रिया गर्नुपर्छ, हामीले ज्ञापन पत्र बुझाउँदै निकै राम्रो वातावरण बनाउनुभयो, उहाँ पनि खुसी हुनुभयो, उहाँले के बुझ्नुभयो मलाई थाहा भएन, तर अब सम्वादको बाटो खुल्यो भन्ने ढङ्गबाट उहाँ हुँदाखेरि अब मिल्नुपर्छ, मिल्नुको विकल्प छैन, हल्लीबारी निकास गर्ने हो भने जनताले हिजो म्यान्डेट दिएर गरी झगडा गर्न पठाएको होइन, मिल्ने हो, तर मिल्ने कुरामा हामी पनि 2 कदम पछाडि सर्न तयार छौँ, तपाईँ पनि 2 कदम पछाडि सरेर निकास निकाल्नु भनेर भनिसकेपछि उहाँले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो र म छिट्टै सभा बोलाउँ, सभाको दोस्रो बैठकको आह्वान गर्छु भनेर उहाँले हामीलाई भनिसकेपछि चाहिँ त्यसको नियमावली अनुसार 15 दिनभित्रमा बोलाउने भनेको थियो, उहाँले 14 दिन भनेको 26 गते उहाँले चाहिँ सभाको दोस्रो सातौँ गाउँ सभाको दोस्रो बैठकको आह्वान गर्नुभयो हामीलाई खबर आयो। त्यस पछाडि हामीले बिचमा प्रमुख प्रशासकीय अधिकारीसँग गएर भन्यौँ सभा कुनै पनि सभाको बैठकहरू बस्नुभन्दा अगाडि सामान्यतः होइन नियमले नि के भन्छ भने क्याबिनेटको बैठक भन्न खोजेको कार्यपालिकाको बैठक बसेर सभामा लाने बारेमा चाहिँ त्यहाँ चाहिँ निर्णय गर्नुपर्छ, त्यो निर्णय गर्न जरुरत छ, त्यसले गर्दा त्यो निर्णय गर्नको लागि चाहिँ कम्तीमा चाहिँ कार्यपालिकाको बैठक त बस्नुपर्छ होला नि त, प्रमुख प्रशासकीय अधिकारीज्यू अध्यक्षसँग यो कुरा समन्वय भए भएन भनेर भन्दाखेरि होइन अब म अध्यक्षसँग एकचोटि कुरा गर्छु त्यस पछाडि यस्तो बैठकको त नबसी कहाँ हुन्छ भनेर उहाँले भनिसकेपछि पछाडि अध्यक्षसँग समन्वय गर्दा बैठक बसाउँछु, बैठक पनि बसौँ न त भन्ने कुरा भयो र हामी 23 गते चाहिँ बैठक बस्यौँ, कार्यपालिकाको बैठकको आह्वान भयो, बैठकको आह्वान भइसकेपछि त्यहाँ नीतिगत रूपमा गाउँपालिकाले सामान्यतः सामान्य कानुन जुन गाउँपालिका सञ्चालनका लागि बनाउनुपर्ने ऐन नियमहरू पास गर्नुपर्ने कुराहरूलाई सम्बोधन गर्ने गरेको त निर्णयहरू लिएर चाहिँ छलफलको विषयमा बन्यो। छलफलको विषय बन्दाखेरि धेरै सदस्यज्यूहरूले अध्यक्ष धेरै सदस्यज्यूहरूले चाहिँ यो अलिक लामो लेन्दी भयो, धेरै कुराहरू 34-37 वटा निर्णय गर्ने कुरामा यो आजको आज निर्णय गर्न सकेन, यसलाई छलफलको टाइम पाउनुपर्छ भन्ने कुरा उठिसकेपछि त्यसलाई त्यो दिन स्थगित गरेर अर्को दिन 25 गते चाहिँ फेरि पुनः दोस्रो बैठक के अरे कार्यपालिकाको अर्को बैठक बसेर चाहिँ त्यहाँबाट निष्कर्ष निकाल्ने, त्यो संशोधन गर्नुपर्ने भने संशोधन गर्ने भन्ने अध्यक्षज्यूकै निर्देशन अनुसार त्यो दिनको बैठक हामीले स्थगित गऱ्यौँ, स्थगित गर्न सम्पन्न गऱ्यौँ। त्यस पछाडि अर्को दिन बसेको बैठकले हामीले 37 वटा बुदामा उहाँले प्रष्ट हामीले त्यसलाई केही कुराहरू संशोधन सहित गऱ्यौँ, जस्तै वडालाई दिने सिलिङ वडाले कार्य सञ्चालन गर्ने सन्दर्भमा 2 लाख भनेको थियो गत साल, हामीले यो अब वर्षको 5 लाखसम्मको वडाबाटै सम्झौता गरी सम्पन्न गर्ने भनियो। त्यस पछाडि चाहिँ ठेका प्रक्रियाबाट लगाउने 5 लाखभन्दा माथिको ठेका प्रक्रियामा जाने भन्ने थियो, त्यो कुरालाई कार्यपालिका सदस्यज्यूहरूले मान्नु भएन, त्यसलाई चाहिँ होइन आवश्यकताका आधारमा ठेका लगाउनुपर्छ, जनसहभागितालाई हुने खालका कार्यक्रमहरूलाई चाहिँ उपभोक्ता मार्फत दिने, जनसहभागिता हुन नसक्ने खालका कार्यक्रम चाहिँ ठेका प्रक्रिया लाने भन्ने खालका कुराहरू उत्थान भइसकेपछि त्यही कुरामा प्याकेजमा हामीले सहमति गरेर आठ चाहिँ त्यो बैठकबाट हामीले कार्यपालिका बैठकबाट सभामा लाने कुराको सर्वसम्मत निर्णय गरेर सातौँ गाउँसभाको दोस्रो बैठकमा लाने प्रस्तावहरू हामीले तयार गऱ्यौँ। त्यस पछाडि कार्यसूची अध्यक्षज्यूले म्यासेजमा पठाउनु भयो, कार्यसूचीमा पठाउँदाखेरि अध्यक्षज्यूले हामीले के पठाउनु भयो भने चाहिँ सातौँ गाउँसभाको निरन्तर कार्यक्रममाथिको छलफल भन्ने एजेन्डा एउटा मात्र प्रस्ताव चाहिँ कार्यसूचीको रूपमा एउटा प्रस्ताव पठाइसकेपछि हामी अनुलता भयौँ, किनभने हामीले कार्यसूची त अघिल्लो दिन कार्यपालिकाले गरेको निर्णयहरू पनि त्यहाँ पास गर्नुपर्ने थियो, यी यावत कुरा हुनुपर्नेमा हामीलाई त्यो खालको नआइसकेपछि जब सभा 1 बजी तोक्नु भएको थियो 12 बजी म आफू पुगेँ, म पुगिसकेपछि उपाध्यक्षजीलाई के छ नयाँ अपडेट के छ, उपा अध्यक्षजीसँग के सम्वाद भयो छलफल भयो भनेर अन्य साथीहरूसँग वा उपाध्यक्ष वडाध्यक्षहरूसँग सोद्धाखेरि अहिलेसम्म केही पनि त्यस्तो छैन भने चाहिँ भरे भोलि आजको बैठक पनि फेरि हिजोकै गतिविधि सिर्जना हुन सक्छ, त्यसले गर्दा बेलामा संवेदनशील बनेनौँ भने फेरि पनि समस्या आउन सक्छ, त्यसले गर्दा जाउँ एकचोटि अध्यक्षजीलाई अनुरोध गरौँ भनेर मैले दुई नम्बरको वडाध्यक्ष राजेन्द्र योङयाङ म र सागर पोर्तेल तिनजना हामी गयौँ अदौजीलाई दुई नम्बर साथ अनुरोध गऱ्यौँ अदौजी समस्या कहाँ हो बसेर संवाद गरौँ ल यो सभा बस्नुभन्दा सभाको दोस्रो बैठक बस्नुभन्दा अगाडि तपाईँ हामी बिचमा भएका तितामिठा छन् भने कहाँ करेक्सन गर्नुपर्ने के कुरा गर्नुपर्ने यसलाई संवादबाट सकौँ अनि सभा बस्नु भनेर अनुरोध गरिसकेपछि अनि उहाँले के अझ मिल्ने म्यान्डेट भनेर उहाँले हामीलाई सोध्नुभयो हामीले के आग्रह गऱ्यौँ भने हिजो अदौजी सभा चाहिँ मा तपाईँको लेखेका कुराहरूमा काहीँ अपमानित ढङ्गबाट तपाईँलाई त्यो फिलिङ भएको भए तीहरूलाई करेक्सन गरौँ अदौजीको सही छैन भन्नुभयो सही गर्ने वातावरण सृजना गरौँ त्यस पछाडि तपाईँको दोस्रो बैठक सकियो त्यो अन्तिममा अध्यक्षज्यूलाई प्रमाणीकरण गर्नको लागि अनुरोध गर्ने पनि भनेर लेखौँ त्यो पहिलो बैठकबाट त्यस पछाडि यो बैठकमा आइसकेपछि आजको बैठकबाट चाहिँ पहिलो बैठक घातु महासभाको पहिलो बैठकले गरेको सम्पूर्ण निर्णयहरू अनुमोदन गर्ने काम गरौँ यसबाट तपाईँको अभिनत्व पनि रहन्छ यसरी चाहिँ म्यान मिलाएर लिएर जाउँ भनेर अदौजी भनेर भन्दाखेरि बाटोको सन्दर्भमा उहाँलाई हामीले के भन्नु बाटो त उहाँले पनि स्वीकारिसक्नु भएको छ द्रोण मार्ग राख्ने कुरा मेरो के विमति होइन हिजो त भए पनि अब विमति छैन भन्ने खालको कुरा उहाँले आइसकेपछि होइन त्यो विषयमा पनि तपाईँलाई विमति छ भने ठिक छ द्रोण मार्ग त रह्यो भने अर्को केसो मार्ग तपाईँ राख्न चाहने भने विकल्पको मध्यमार्गी बाटो खोज्ने भने अर्को पनि विकल्पको अर्को कुनै बाटो चाहिँ केसो मार्ग राखेर जानेसम्मको कुरा पनि हामीले कुरा त उहाँको कुरामा मान्नु भएन नमानिसकेपछि परिस्थिति गम्भीर बन्ने भयो त्यो स्वाभाविक रूपमा भयो किनभने हामी हाम्रो तवरबाट हामीले सभा सम्पन्न गर्यो नीतिगत रूपमा हामी ऐन अनुसार टेकेर न्यायली अनुसार टेकेर चाहिँ हामीले चाहिँ गाउँसभाको पहिलो बैठक सम्पन्न गरेको छौँ भने अब त्यो हामीले गरेपछि उहाँ कानुनसम्म छैन भनेर भनिरहँदा हामी कानुनसम्म छौँ भने यसको निष्कर्ष गर्ने भोलि न्यायालयले गर्ने होला त्यसले गर्दा समस्या अब गम्भीर हुने भयो भन्ने फिलिङ हुँदाहुँदै हामी सभामा गयौँ निकै राम्रै वातावरण सभा सञ्चालन हुन्छ होला भन्ने आशा थियो तर अध्यक्षजी प्रवेश गर्नुभयो नसोस् तपाईँको क्लबहरूको संसदको बैठक बसेको स्टाइलले तपाईँको एउटा कार्यपालिका एउटा सभा बसेको कुरामा तमाम साथीहरू उपस्थित हुनु भएको थियो उहाँ सुइया छिर्नुभयो हामी उजुराइजहरू उठ्यौँ हामीलाई बस्नुहोस् भन्नुभयो त्यसो भए राष्ट्रियगान सुरु होला भन्यो बन्धारण होला भन्यो कार्यसूची आउला भन्यो तर एकैचोटि उहाँले तपाईँको प्रमुख प्रशासन गर्दै यो सही गर्न लाउनुहोस् भन्नुभयो सही गर्न मैले उठेर मैले भन्ने प्रयास गरेँ कि अरूज्यू भनेर भन्दाखेरि तपाईँ बोल्न पाउनुहुन्न बस्नुहोस् भन्नुभयो अनि सागरजीले बोल्ने प्रयास गर्नुभयो यो त भएन भोलि कार्यसूची चाहियो भन्ने सेन्समा बोल्न खोज्दा त उहाँले बोल्न नदिइसकेपछि अन्तिममा राप्रपाका साथीहरूले चाहिँ सही गर्नुभयो सही गर्दाखेरि यो गणपूरक सङ्ख्या नपुगेकोले मैले सही गर्छु भन्नुभयो उठेर हिँड्नुभयो त्यस पछाडिको परिस्थिति के हुन्छ त अब भन्ने कुरामा हामी स्पोर्टमा हुँदाहुँदै हामीले गणपूरक सङ्ख्या पुगेको छैन भनेर उहाँले भनिरहँदा हामीलाई दुःख लाग्यो त्यस पछाडि हामीले कार्यपालिकाका सदस्यज्यूहरू सभाका सदस्यज्यूहरू डेलिगेसनको रूपमा भनेर पटक पटक ग्रुप ग्रुपमा सामूहिक रूपमा पनि जानुभयो एक्लै एक्लै पनि भेट्न जानुभयो राप्रपाकै तपाईँको वार्ड सदस्य महिला हुनुहुन्छ पाँचजना राप्रपासँग वार्डको वार्ड सदस्य अझैले यो के गर्न खोज्नु भएको यो यति यति राम्रो कुरा चाहिँ मलाई मेरो चाहिँ अलि नाताले सन्दीजी पनि पढ्नुहुन्छ सन्दीजीले यति राम्रो कुरा गर्नुभएको रहेछ यो कुरामा त मिलेको भइहाल्छ त भन्ने ढङ्गबाट उहाँले पनि गएर फेरि अनुरोध पनि गर्ने प्रयास गर्नुभयो तथापि पनि त्यो चाहिँ उहाँले त्यसलाई इन्डोर गर्नुभयो त्यो संवाद चुङ्गिएन नसुङ्गिएपछि हामीले स्वभावलाई अडिलेको बन्दी बनाउनु हुँदैन गाउँपालिकालाई तमाम जनताले दुःख पाउनु भएको छ तमाम कामहरू रोकेर ठ्याप्प भएका छन् जनताका आधारभूत कामहरू रोक्नुपर्छ कानुनले भोलि जे ठगेर त्यो सजायको भागीदारी बनाउला तर जनताका आधारभूत कामहरू रोक्ने काममा हामी गर्नु हुँदैन जनताका काम रोक्नु भनेको हामी निर्वाचित जनप्रतिनिधिमाथि हामीले गरेको हामीले यो हाम्रा जुवाका लडाइँका कारणले जनताले दुःख पाउनु हुँदैन भन्ने निष्कर्ष साथ हामीले सभाको त्यही नगरसभा र गाउँसभाको विधिमा टेकेर त्यही नियावलीमा ऐन टेकेर हामीले सभाको दोस्रो बैठक पनि सम्पन्न गरौँ सभा नै सम्पन्न गऱ्यौँ र सभाबाटै हामीले के भन्यौँ भने प्रमाणीकरण गर्नको लागि अब यो बुझाइ के छ भने सभाको अध्यक्ष प्रमाणीकरण कसले प्रमाणित र प्रमाणीकरण फरक चिज हो बुझाइ साथीहरूको प्रमाणीकरण अध्यक्षले गर्ने कहाँ प्रमाणित गर्ने अध्यक्ष डम्बरगिरीले प्रमाणित गर्ने हो भनेर भन्ने कुरा आइरहेछ उपाध्यक्षले तर के हो उपाध्यक्षलाई तर के हो भने प्रमाणित र प्रमाणीकरण फरक चिज हो प्रमाणीकरण भनेको अध्यक्ष गाउँसभाको अध्यक्षले गर्ने हो प्रमाणित भनेको चाहिँ बैठकको अध्यक्षता गर्नेले अध्यक्षता गर्नेले बैठकको त्यो निर्णय भएको एजेन्डामा प्रमाणित गर्ने हो र प्रमाणीकरण भनेको चाहिँ सभाले गरेका सबै दसवटा बैठक बस्न सक्छन् बिसवटा बैठक बस्न सक्छन् तिनवटा बैठक बस्न सक्छ सभाको ती सबै बैठकको चाहिँ निर्णयहरू चाहिँ प्रमाणीकरण गर्ने भनेको चाहिँ गुस्तमा प्रमाणीकरण गर्ने विषय चाहिँ प्रमाणीकरण हो र हाम्रो प्रदेश सरकारको नगरसभा तथा गाउँसभा सञ्चालन कार्यविधि ऐनले के भन्छ भने त्यहाँ अध्यक्ष भन्नाले सभा अध्यक्ष भन्नाले अध्यक्ष भन्नाले गाउँसभा या नगरसभाको सभाको अध्यक्षलाई भनिन्छ भनेर व्याख्या गराएको छ त्यहाँ यदि अध्यक्ष भन्नाले गाउँपालिकाको अध्यक्षलाई भनिन्छ भनेको भए हामी ठिक छ हामी अध्यक्षज्यूभन्दा विकल्प केही पनि छैन भन्ने विकल्प खोज्छौँ तर त्यहाँ गाउँपालिकाको अध्यक्ष अध्यक्ष भन्नाले गाउँपालिका अध्यक्ष भन्दैन, त्यहाँ चाहिँ गाउँसभाको अध्यक्ष बस्ने मान्छेलाई अध्यक्ष भनिन्छ। भनेपछि गाउँसभाको साम चाहिँ हामीले पहिलो स्थानीय तह सञ्चार हामी निर्वाचित भएर आइसकेपछि पहिलो गाउँसभाबाट चाहिँ चारजना मान्छे हामीले छोड्नुपर्छ, अध्यक्ष उपाध्यक्ष र अरू चारजना मान्छे चाहिँ सभाका अध्यक्ष रहने गरेको चाहिँ तयारी गर्नुपर्छ हामीले पहिले नै। त्यो हामीले तयारी गर्ने पहिले अब चाहिँ अध्यक्षले त्यो तयारी गर्नु भएको छैन, तर सामान्य त अध्यक्ष र उपाध्यक्षको बिचमा त्यो त्यो चाहिँ त्यो अहिले नै बोलेको छ, चारजना चाहिँ तयारी नै गर्नुपर्छ भने सभाको अध्यक्ष अध्यक्ष पनि बस्नुपर्छ भन्ने काहीँ पनि लेखा छैन। तर यो बुझाइ के भने सभाको अध्यक्ष चाहिँ सामान्यतः अध्यक्षले रहने भन्ने व्यवस्था चाहिँ छ, तर के भने सभाको अध्यक्ष अध्यक्ष भ्याएन भने के गर्ने, उपाध्यक्ष भ्याएन भने के गर्ने, त्यति गरी पनि सभाको ज्येष्ठताको आधारमा पनि सभाको अध्यक्षहरूको ज्येष्ठता सदस्यले पनि बस्न पाउने नियम अनुसार हामीले सभालाई लिएर गएर जनताका आधारको कामहरू गर्ने गरी अगाडि बढौँ। घटनाक्रम यो हो, यसले चाहिँ हल्लीबारीको लागि हित गरेको छ भन्ने मलाई पनि लाग्दैन। तर के हो भने अध्यक्षज्यूलाई हामीले आग्रह गरेका छौँ, पार्टी तवरले पनि रिक्वेस्ट गरेका छ, स्थानीय जनताहरूले पनि आग्रह गर्नुभएको छ, अझ भएर हामी जनप्रति हामी एउटा परिवारको मान्छेले अभिभावकलाई गएर अभिभावक यसरी यो समस्या समाधान गर्नु भनेर रिक्वेस्ट गर्दा पनि उहाँले नमानिसकेपछि अबको मलाई लाग्छ अध्यक्षज्यूले पनि त्यो कुरालाई विश्लेषण गर्नुभएको होला। भएको घटनाक्रम चाहिँ यही
अध्यक्षज्यू अहिले यहाँले भनिरहँदा अध्यक्षज्यूले भनेको गाउँपालिकाको अध्यक्षले चाहिँ उठाउनु भएको थियो, तपाईँले चाहिँ यो चालु आर्थिक वर्ष यो आर्थिक वर्षमा गर्नुपर्ने पनि बाटाको ढुङ्गा गिटीहरू के हाल्ने काम अघिल्लै आर्थिक वर्षमा सक्नुभयो भन्ने गरीको कुरा पनि गर्दै हुनुहुन्छ नि, त्यस्तो पनि गर्नुभएको छ तपाईँ?
होइन, अब यस्तो सुन्नुहोस्, यो चाहिँ तपाईँको मन नपरेपछि के अरे अनि ऊ विरोध गर्नको लागि विरोधको लागि कुरा नगरे हुन्छ। भएको घटना के हो भने हाम्रो गोल्डा एक नम्बर वार्डमा बाटा स्तर वृद्धि भएका थिए, सडकहरू जनताले गाउँपालिकाको जेसीबी जनताहरूको इन्भल्भमा सहभागितामा स्तर वृद्धि गरियो। जब स्तर वृद्धि गरेका बाटाहरू समयमै ग्राभल नगर्ने भए पनि क्षतिग्रस्त हुने भइसकेपछि वडा समितिले बैठकले निर्णय गरेर क्षति चाहिँ ग्राभल गरिनको निम्ति गाउँपालिकालाई अनुरोध गर्यो। गाउँपालिकाको कार्यपालिकाको बैठकमा बसेर हामीले निर्णय गरेको छ, कार्यपालिका बैठकले निर्णय गरेको छ कि तपाईँहरू ग्राभल गर्नुहोस्, तपाईँहरूको अहिले पैसा तपाईँ हामीले दिन सक्दैनौँ, तर तपाईँहरूले नै प्राप्त गरे पछि सिलिङबाट कट्टा हुने गरी भने काम गर्नुहोस् भनेर आदेश दिइसकेपछि वडा समितिको पूर्ण फेरि बाटोको योजना छनेर छनौट गरेर अनि तत्त्व जुन जुन चाहिँ वास्तविकता गर्नुपर्ने बाटोहरू स्थापित गरेका बाटोहरू गर्नुपर्नेलाई हामीले प्राविधिक इस्टिमेट बोर्ड तयार गरेका छौँ, प्राविधिकलाई स्मरण ल्याएर देखाएका छौँ, उपभोक्ता समिति निर्माण गरेका छौँ, सारा काम गरेका छौँ भने तर काम गर्ने सन्दर्भमा हामीले काम सम्पन्न पनि गरेका छौँ, जम्मा 40% पनि काम भएको छैन, तर जनता आवाज गर्नलाई सहजता भयो। अब आयोजनामा यो आर्थिक वर्षमा त्यही निर्देशिका अनुसार निर्णय अनुसार चाहिँ हामीले अब यो वर्ष पैसा बजेट सडकमा हालेका छौँ, अब उपभोक्ता समिति निर्माण हुन्छ, प्राविधिक त्यही इस्टिमेटलाई चाहिँ प्राविधिकले समाउँछ, काम भएको सही छैन हेर्छ, प्राविधिक मूल्याङ्कन हुन्छ, काम भएको छ पाउँछ, पानीले बगायो भने पाउँदैन, जे भएको छ कामको अब प्राविधिक लागत इस्टिमेट अनुसारको काम भएको नभएको फेरि काम गर्न 60% त काम गर्नै बाँकी छ, त्यो काम गरेर चाहिँ सम्पन्न गरिसकेपछि मात्रै अनुगमन समितिले अनुगमन गर्छ, अध्यक्षले अनुगमन गर्नुहोला, स्थानीय जनताहरूको हिँड्ने स्थानीय राजनीतिक दलहरू सबै अनुगमन समितिको सदस्यजीहरू हुन्छ, गोलाबकै राजनीतिक दलहरूसँग छलफल भएको विषयवस्तु छ यहाँ तपाईँको कुनै चाहिँ यो हिजो मन मिलुन्जेलसम्म अध्यक्षज्यूले पनि तपाईँको त्यो सडकहरू अनुगमन गर्नुभएको थियो, ग्राभल गरेका कुरा अनि आज चाहिँ अनि भएन मिलेन भनेर ठिक छ त अहिलेसम्म काम गरेको पैसा भुक्तानी पनि भएको छैन, ल पैसा दिएको छैन, केही पनि गरेको छैन, अनि पैसा दियो अरे लग्ने गरी भएर यो भ्रममा नपरौँ। वास्तविकता के भने अब फेरि त्यहाँ काम हुन्छ, काम हुने गरी त्यो तयारी गरेको छ, इस्टिमेट भएकै छ, इस्टिमेटलाई फलोअप हुन्छ, प्राविधिक लागेर मूल्याङ्कन हुन्छ, अनुगमन हुन्छ, त्यसबाट मात्रै सम्पन्न भएपछि मात्रै पैसा पाउँछ। यो गलत भ्रमको पछाडि हामीले गलत गरेका छौँ, त्यसको सजायको भागीदारी त उपभोक्ता समिति पनि बन्नुपर्छ, हामी पनि बनाउँला, त्यसको लागि त अरूले पनि त निर्देशन गर्नुभएको छ, उपाध्यक्षले निर्देशन गर्नुभएको छ।
भनेपछि उहाँहरूले अहिलेको अवस्था के छ त्यसबाट मूल्याङ्कन गरेर अगाडि बढ्दा हुन्छ भन्ने गरेको कुरा हो तपाईँको
यो यो बाटोको सन्दर्भमा?
बाटोको सन्दर्भमा
होइन, त्यही त बाटोको सन्दर्भमा अहिले जे छ वस्तुगत अवस्था, हिजो इस्टिमेट त बनाएको छ नि त प्राविधिकले, बाटोको कस्तो अवस्था थियो भन्ने कुरा त उसले इस्टिमेट बनाएको छ, अब काम भएर इस्टिमेट अनुसार इस्टिमेट अनुसार काम हुन्छ कि हुँदैन, अब भएर अनि मूल्याङ्कन गर्दा भइहाल्यो नि, किनभने किन गरियो भन्ने कुरा यदि नगर्ने हो भने हिजो हामीले राज्यको पैसा लगानी गरेर खनेका बाटाहरूको बाटा सबै बग्थे, माटा बग्थे, फेरि राज्यकै तहबाट खर्च त हुन्थ्यो नि त्यहाँ, फेरि खेती त हिजो पनि 2 लाख खर्च गर्नु पऱ्यो, फेरि बगेर फेरि खर्नु पऱ्यो, फेरि 2 लाख हुने खेती त हुन्थ्यो नि, त्यो खेतीलाई न्यूनीकरण गर्नको निम्ति बचाउनको निम्ति केही अगाडि उप समितिलाई अनुरोध गरेर उप समिति निर्माण गरेर उहाँहरूलाई अहिले गर्दै गर्नुहोस्, यो बचाउनुहोस्, यो पानीबाट बग्ने कुराहरूबाट चाहिँ बचाउनुहोस्, यो तत्काल मान्छेलाई आवाज गर्ने बाटो बनाउनुहोस्, समयमा पैसा लगाएर त्यसलाई काम गरौँ भन्ने कुरा गरेको अध्यक्षको निर्देशनमा गरेको
अब चाहिँ के हुन्छ त अध्यक्षज्यू यहाँहरूले भनेको कुरा चाहिँ फुल फ्लेजेड यहाँहरूले पास गरेको गाउँसभाले पास गरेको यहाँहरू बहुमतले पास गरेको कुरा चाहिँ फुल फ्लेजेड कार्यान्वयन भएर जान्छ प्रमुख प्रशासकीय अधिकृत अरू त्यहाँका कर्मचारीहरूले त्यो कार्यान्वयन गर्न सुरु गर्नुभएको छ
होइन अब अहिले वडा स्तरीय र वडाका कार्य वडाबाट सम्पादन हुने कामहरू गाउँपालिकाबाट कामहरू चाहिँ अगाडि बढिसकेका छन् काम सम्पादन जनताका कामहरू अगाडि बढिसकेका छन् त तपाईँले भनेका आयोजना सञ्चालनहरूको सन्दर्भमा चाहिँ प्रमुख प्रशासक अधिकृत अहिले हाम्रो ठ्याक्कै तपाईँको त्यो हाम्रो 26 गते नै रमाना लिएर उहाँ अगाडि लाग्नु भएको बिहानै लाग्नु भएको रहेछ अब नयाँ प्रशासकीय अधिकृत आइसकेपछि सामान्यत चाहिँ 15 दिन सभा सम्पन्न भएको 15 दिनभित्रमा चाहिँ प्रमाणीकरण गरी कार्य खर्च गर्ने अधिकार प्रत्यार्जन गर्नुपर्छ प्रमुख प्रशासक अधिकृतले भन्ने प्रावधान छ त्यही प्रावधान अनुसार 15 दिनभित्रमा पक्कै पनि नयाँ प्रमुख प्रशासक अधिकृत आइपुग्नुहुन्छ उहाँ आइसकेपछि त्यो प्रमाणीकरण गर्नुपर्ने प्रक्रिया अगाडि बढ्छ र कार्य आदेश पाइसकेपछि काम अगाडि बढ्छ अब यो कुरामा अध्यक्षलाई असन्तुष्ट छ सहजता छैन उहाँले स्वीकार्न सक्नु भएन भने कानुनी ढोकामा जाने भोलि कानुनले चाहिँ तपाईँको अध्यक्षज्यूलाई के अरे यो सभा चाहिँ सबैलाई निष्क्रिय भयो यो सभा गलत ढङ्गबाट सञ्चालन भएको छ भनेर भनेछ भने अब फेरि पुनः सभा बसौँ आदेशसाथ गरौँ गल्ती गरिएछ भनेर हामी गरौँ तर जनताका लागि हामी गल्ती कान समारोह उपस गर्न पनि तयार छ जनताका हितका लागि किनभने त्यही जनताको काम रोकेको कारणले हामी व्यवस्था साथ बाध्यता साथ ऐन नियममा टेकेर भए पनि कुनै कतिपय कुरालाई बिचका कुरा पेलेर बिचका कुरा आफ्ना ढङ्गबाट व्याख्या गरेर भए पनि जनतालाई आधारभूत कामहरू रोक्नका लागि चाहिँ हामीले बन्देज गरेनौँ जनताको काम विशेष गरी जनताकै कामलाई ध्यानमा राखेर हामीले काम अगाडि बढाएकौँ अब अध्यक्षज्यूलाई चित्त बुझेन भने के संस्था भनेर जे भए समीक्षा गरौँ अझै पनि बसेर समीक्षा गरौँ जे भएको छ विश्लेषण गरौँ त्यसलाई एकअर्कामा हामीले आत्मालोचना गर्नुपर्छ उहाँले आत्मालोचना गर्नुपर्छ भने जनताको हितकाले पनि गरौँ होइन अब यो चाहिँ मेरो गुरुको गाडी टक्क अगाडि बढ्यौँ अब हामी पनि अगाडि बढ्यौँ भन्ने कुरामा दुई मत छैन कानुनमा नियममा टेकेर बसेको छु किनभने अध्यक्ष हामीले सभाको पहिलो बैठक र दोस्रो बैठकले गरेका सभाको दोस्रो बैठकले गरेका निर्णयहरूमा सबै ठाउँ अध्यक्षले सही गर्नुभयो यो यो के होइन भने यो के नबुझ्नु जरुरत छ भने मान्छेहरूको बुझाइ के हो जनताको केही साथीहरूको वास्तविकता कुरा नबुझिकन भन्ने चलन के छ भने अध्यक्ष जति सभाबाट निर्णय भएर सभामा निर्णय भएका कुराहरू छन् सबै कार्यपालिकाको बैठकबाट पास भएर सभा गएको छ भनेको अध्यक्षज्यूले सभामा फरक मत राख्नै पाउनुहुन्न क्या हामी म कार्यपालिका सदस्य हौँ कार्यपालिका सभामा भएपछि मैले फरक मत मत गर्न पाउनु पाउँदै पाउँदैन हामी 13 जना मान्छेले कार्यपालिका सभामा गएर फरक मत चाहिँ कि सुरुदेखि नै फरक मत दर्ज गर्दै आएको हुनु पऱ्यो कार्यपालिका बैठकमा यहाँ सहमति जनाइसकेपछि सभामा हामीले आज आजसम्म हामीले सभाबाट पास गरेका जति कुराहरू छन् सबैमा अध्यक्षज्यूको हस्ताक्षर सहितको प्रमाण के अरे कागज हामीसँग छ उहाँले सहमतिका साथ स्वीकारेर उहाँले सही गर्नुभएको छ भने जम्मा उहाँले सभालाई इन्डोर गर्नुभएको छ सभालाई स्वीकार्नु भएको छैन कुरा त्यति त हुने फरक भने निर्णयमा भएको विमति हो भने सभामा किन विमति राख्ने पऱ्यो भनेपछि त्यसले गर्दा अब यो कुरामा विमति हो भने अध्यक्षज्यूले ऐन नियम र कानुन सम्भव छैन भन्ने लाग्छ भने अदालत जाने अदालतबाट पुनः सभा गर्ने गरेका आदेश लिएर आउनुभयो भने हामी साथ हामी जनप्रतिनिधिहरू म आफ्नो ढङ्गबाट भन्छु उहाँसँग घोडा टेकेर गएर पनि हामी सभा फेरि बस्ने गरेको तयारी गर्छौँ
अब चाहिँ हामीले यी विषयमा अहिले गाउँपालिकामा देखिएका विषयमा त कुरा गऱ्यौँ यहाँहरूको कार्यकाल 3 वर्ष पुरा भयो असार 14 चुनाव भएको थियो होइन त्यसको चाहिँ 15 दिनभित्र यहाँहरूले कार्यभार सम्हाल्नु भएको थियो अहिले अब यो 3 वर्ष बितेर 4th वर्ष लागिरहँदाखेरि हिजो जनतासित भोट माग्न जाँदा गरेका अपेक्षाहरू कति पुरा गर्न सकिए र यो चालु आर्थिक वर्षका लागि यहाँका कार्यक्रमहरू ओडाका कार्यक्रमहरू चाहिँ के छन् अध्यक्षज्यू
अब यो आयोजना यो योजनाहरू त हामीले चाहिँ यही सभाबाट पास गरिसक्यौँ वडा समितिको निर्णयबाट सभाबाट पास गरिसकेका छौँ यहाँलाई अवगतै छ गत साल पहिलो वर्षदेखि नै निरन्तर रूपमा हामीले के कार्यक्रमहरू बहु निरन्तर लिएर जाने खालका कार्यक्रमहरू हामीले सञ्चालन गरेका थियौँ जस्तै चाहिँ यो साल पनि ती खालका कार्यक्रमहरूलाई चाहिँ कन्टिन्युटी दिनुपर्ने भएर ती खालका कार्यक्रमहरू हामीले कन्टिन्युटी दिएका छौँ जस्तै हामीले चाहिँ सडक ग्राभल गर्ने सन्दर्भमा सामान्यत प्रत्येक वर्ष एउटा सडक गरिन्छ अर्को सडक फेरि गरिरहनु पर्ने हुन्छ यो साल अझ अघि पनि कुरा भयो यो साल त हामीले ठुलो बजेट चाहिँ चाहिँ वास्तवमै गोल्ला एउटा भूगोल एउटै हिजोको गाविस भएको कारणले गर्दा यहाँ धेरैवटा बाटा चाहिँ आवाजाको समस्या भएको कारणले गर्दा ठुलो बजेट चाहिँ हामीले अहिले एकचोटि बाटोमै लाउन बाध्य भयौँ सडक ग्राभल गर्नको लागि लगाएका छौँ त्यस्तै अर्को एउटा कार्यक्रम चाहिँ हामीले पहिलो वर्षदेखि नै सामुदायिक सूचना केन्द्र निर्माण जनताको पहुँच सूचनाको हकलाई स्थापित गर्न वाइफाई जोनको रूपमा विकास गर्नको लागि साबिक वडाहरूमा हिजोको रहेका साबिक वडाहरूमा एक एकवटा साबुन्दा सूचना केन्द्र निर्माण गर्दै अगाडि बढ्ने भन्ने कार्यक्रम अन्तर्गत हामी अन्तिम चरणमा आइपुगेका छौँ। यो साल पनि त्यसका लागि बजेट हामीले व्यवस्थापन गरेका छौँ। सबै वडामा अब लगभग पुग्न लागेको छ। अब यो आर्थिक यो वर्ष गरिसक्दा लगभग हामी सबै चाहिँ एरियामा चाहिँ सूचना केन्द्रहरू जनताको सूचनालाई को हकलाई स्थापित गर्ने गरेको हामी सूचना केन्द्र निर्माण गरिसक्छौँ। त्यस्तै हामीले चाहिँ यो आर्थिक वर्ष नयाँ गरेको कार्यक्रमहरू भनेको चाहिँ कृषिको क्षेत्रमा हेर्नुहुन्छ भने हामीले गत साल पनि कृषिका अनुदान कार्यक्रमहरू हामीले दिएका थियौँ। कृषिका मुख छोडाउने मिसिन सिँचाइका कार्यक्रमहरूलाई निरन्तर गरेका थियौँ। यो ती कार्यक्रमहरूलाई पनि निरन्तर औजारहरू कृषि औजारहरू वितरण गर्ने कार्यक्रम साझेदारीमा दिने कार्यक्रमलाई निरन्तरता दिएका छौँ। अहिले गरेको कुरा नयाँ कुरा भनेको के हो भने अब किसान कृषि क्षेत्रलाई उत्पादनलाई बढाउनको निम्ति कृषकहरूलाई चाहिँ अब हामीले चाहिँ विद्युत मौसुल जुन चाहिँ सिँचाइ मिटर हुन्छ होइन त्यो सिँचाइ मिटरमा चाहिँ किसानहरूको जति मौसुल उठ्छ त्यसमा साझेदारीमा उहाँलाई चाहिँ उहाँको पैसा मौसुल तिर्दिने गरेको अहिले हामीले बजेटको व्यवस्थापन गरेका छौँ। सिँचाइ मिटरलाई उहाँलाई चाहिँ किसानले यदि किसान क्षेत्रमा लागेको सिँचाइ मिटर भन्छ त्यसलाई सिँचाइ मिटरमा चाहिँ हामीले विद्युत मौसुल चाहिँ अनुदानको रूपमा उहाँहरूलाई निःशुल्क उहाँहरूलाई तिरिदिने भनेर साझेदारी यो ऐनले के भन्छ हामी भरिसके 80-20 गर्ने गरेको तयारी गर्दैछौँ। हामीले अहिले बजेट मात्रै व्यवस्था छौँ त्यसको कार्यविधि बन्न बाँकी छ। अहिले चाहिँ त्यसलाई 80-20 भन्न मिल्यो भने हामी 80% बिहोर्छौँ। यदि त्यो ऐनले मिल्दैन रहेछ भने साझेदारी भनेर चाहिँ 50-50 त्यस्तो अवस्था रह्यो 50-50 तर हाम्रो सोचाइ के भने 80-20 हो भन्ने गरेको हामी बिहोर गर्ने गरेको तयारी गरेका छौँ। त्यस्तै अर्को एउटा कार्यक्रम भनेको चाहिँ यो चाहिँ हाम्रो हल्दीबारी गाउँपालिका चाहिँ यो जङ्गलसँग अलिक बढी नजिक रहेकोले गर्दा जङ्गलमा दिनानुदिन कटानी हुने दाउराहरूले गर्दाखेरि भुसै हुने सम्भावना जङ्गल नष्ट भएर जाने कुराले त्यसलाई नियन्त्रण गर्नका लागि पनि अहिले 1 नम्बर वडामा चाहिँ कम्तीमा पनि 100 परिवारलाई विपन्न तथा गरिब परिवार दलित परिवारहरूलाई चाहिँ चाहिँ यो इलेक्ट्रिक चुलो भात पकाउने इलेक्ट्रिक चुलो चाहिँ वितरण गर्ने गरेको कार्यक्रमको लागि हामीले बजेट व्यवस्थापन गरेका छौँ। कृषि क्षेत्रका लगायत यही भयो भने अथवा विद्यालयको क्षेत्रमा भन्नुपर्छ भने मैले सायद भन्नु पर्दैन अहिले कोरोना महामारीका कारणले विद्यालयहरू बन्द छन्। तथापि पनि हामीले विद्यालयका शैक्षिक सुधारका निम्ति त्यहाँका भौतिक निर्माण गर्ने कुराहरूमा त्यहाँको व्यवस्थापकीय गर्ने कुराहरूमा प्रशस्त बजेटहरूको व्यवस्थापन गरेका छौँ। हामीले चाहिँ निशुल्क शिक्षाको त कुरा यहाँ गत सालदेखि त्यसलाई कन्टिन्युटी दिएका छौँ। निशुल्क शिक्षा कुनै पनि फी कुनै बहानामा फी नलिने गरेको त्यसलाई कन्टिन्युटी दिएका छौँ भने तपाईँको हामीले खेल शिक्षकलाई निरन्तरता दिएका छौँ। कम्प्युटर शिक्षकलाई निरन्तरता दिएका छौँ। अहिले मात्रै गोल्लाका चाहिँ यो भर्ना अभियानबाट एउटा के सफलता प्राप्त भएको महसुस भइरहेछ भने अहिले रेसियोमा हेर्ने हो भने तपाईँको हिजोको तुलनात्मक हिसाबले भने 50%भन्दा बढी चाहिँ जनता विद्यार्थीहरू चाहिँ निजी विद्यालयहरू भन्दा हाम्रोमा बढी आकर्षण भएको हामीले त्यो महसुस गरेका छौँ भने अब बाटा सन्दर्भमा अब यो यही आर्थिक वर्षबाट हामी जजाति माविबाट दक्षिण जाने बाटो र चकदुरदेखि दक्षिण जाने बाटोलाई कालो पत्रे बहुवर्षीय आयोजनाको रूपमा प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा हामीले त्यहाँ बजेट प्राप्त भएको छ। त्यो कालो पत्रे आयोजना हामी गर्दैछौँ। त्यस्तै चाहिँ कबडल प्रदेश सरकारको कबडललाई निरन्तरताको लागि अहिले बजेट फेरि प्राप्त भएको छ। त्यस्तै गोल्ला बजार सुधारका लागि फेरि निरन्तरता बजेट प्राप्त भएको छ। सहिद गेट हामी निर्माण गरिरहेका छौँ अहिले अपुरो छ त्यसका लागि फेरि बजेटको व्यवस्थापन गरेर सहिद गेट निर्माण सम्पन्न गर्ने गरी हामीले अगाडि बढेका छौँ। अनि कलपटहरू गत आर्थिक वर्षमा हामीले बहुवर्षीय आयोजना गराएर जम्मा गोल्लामा 12 कलपटहरू हामीले निर्माण गरेका थियौँ। अब ती सम्पन्न भइसकेका छन्। अब फेरि पनि थप आवश्यक पर्ने ठाउँ काहीँ पहिचान गरेर त्यसका लागि अरू थप कलपटहरू निर्माण गर्नको लागि फेरि पनि बजेटको व्यवस्थापन हामीले गरेका छौँ। महिला दिदीबहिनी आदिवासी जनजातिको क्षेत्रलाई आयमूलक र उत्पादनमूलकमा प्रेरणा गर्नका निम्ति अहिले भेला बैठक बसेर गर्ने स्थिति छैन। तथापि पनि त्यसलाई चाहिँ के हो त भने उत्पादनमा किसान त्यो क्षेत्रलाई पनि उत्पादनमा जोड्नेको लागि समग्र जसरी पनि बजेट चाहिँ उत्पादन क्षेत्रमा लाग्ने गरीको लागि भनेर हामीले बजेट व्यवस्थापन गरेका छौँ। अर्को एउटा नयाँ कार्यक्रम भने चाहिँ हामीले एउटा नयाँ नमुना बस्तीको रूपमा अब एउटा टोललाई नमुना बसेको रूपमा रूपान्तरण गरौँ र त्यसलाई अर्को टोलले हेरेर त्यो खालको चाहिँ इन्भाइरोमेन्टमा त्यसलाई चाहिँ त्यो सिको गरोस् अर्को टोलले भन्ने हिसाबले हामीले अहिले 2-4 टोललाई चाहिँ केही बजेट व्यवस्थापन गरेर नमुना टोलको रूपमा अगाडि सार्ने भनेर अगाडि सारेका छौँ। एक टोल एक फलफुल हामीले गत साल पनि यो कार्यक्रम चलाएका थियौँ। एक टोल एक फलफुल भनेको एउटा टोलमा आफै आफ एउटा टोलमा लिची भनेका थियौँ। त्यही खालका त्यही कार्यक्रमलाई पनि फेरि निरन्तरता दिने गरी अगाडि बढाएको छौँ। सडक बत्तीहरू निर्माण गर्ने कार्यक्रमलाई पनि फेरि निरन्तरता बजेट राखेका छौँ भने समग्र हेर्ने हो भने हामीले सबै जनताका आधारभूत कुरा त पुरा गर्न नसके पनि भएको स्रोत साधन
हजुर
सदुपयोग गरेर जनताको काम गर्ने गरेको तयारी चाहिँ हामीले गराएको
अध्यक्षज्यू अन्त्यमा हामी कार्यक्रमको अन्त्यमा छौँ। कुलदप आवाजको अन्त्यमा रेडियो सुन्दै गर्नुहुने आफ्नो ओडावासी गाउँपालिकावासी र अझ भनौँ यहाँ युवा नेता यो रेडियो सुन्दै गर्नुहुने आम आदरणीय श्रोताहरूलाई यहाँको तर्फबाट भन्नुपर्ने सन्देश के छ?
ठिक छ, अब समग्र म आम नागरिकहरूलाई के आग्रह गर्न चाहन्छु भने अहिले हल्दीबारीमा भएको जुन घटनाक्रमले तपाईँहरू चिन्तित हुनुहुन्छ, तपाईँलाई दुःख लागेको हुनसक्छ, स्वाभाविक रूपमा पनि माथि बसेका जनप्रतिनिधिहरू झगडा नगरेको भए बाजी नबाजिकन हल्दीबारीलाई निर्माण गर्ने कुरा एउटा यत्रो नमुना हल्दीबारीको रूपमा निकै राम्रो म्यासेज दिइरहेको हल्दीबारीलाई आजको द्वन्द्वका कारण झगडा भयो भनेर जुन सुन्दै हुनुहुन्छ, वास्तवमा त्यो तपाईँलाई लागेको दुःख हामीलाई पनि त दुःख लागेको छ। यसबारेमा तपाईँहरू चिन्ता आम नागरिकले चिन्ता नलिनुहोस्, यो समयमा बेलैमा पक्कै पनि सबैको सद्बुद्धि आउनेछ र यसलाई बेलैमा व्यवस्थापन हुनेछ। र अर्को कुरा के आग्रह गर्न चाहन्छु भने तपाईँहरूका तमाम कामहरू रोकेका कामहरू हामीले हिम्मतका साथ हामीले जे जे पर्छ भोलि परेछ पनि जनताको सुविधाका लागि जनताको कामका लागि हामीले काम अगाडि बढाएका छौँ। आउनुहोस्, तपाईँहरूका तमाम कामहरू हामी गरिरहेका छौँ, आयोजनाहरू निरन्तर छिट्टै सञ्चालन हुनेछन्, तपाईँहरूका छुट्टिएका आयोजनाहरू सञ्चालन हुनेछन्। तसर्थ तपाईँहरू यो यो गाउँपालिका भएको घटनाक्रमले जुन चिन्ता हुनुहुन्छ त्यो चिन्ताभन्दा बढी तपाईँहरू आफ्नो विकासमा लागिदिनुहोस्, समग्र समाज निर्माणमा अगाडि बढिदिनुहोस्, त्यो त्यसलाई व्यवस्थापन गर्ने गरीमा छुट्टो मिल्ने गरेको चाहिँ आवाज तपाईँले जुन उठाउनुपर्छ उठाइदिनुहोस्, यो पनि आग्रह गर्न चाहन्छु। र यो वडाबाट सम्पादन हुने कामहरूमा तपाईँका चाहना अनुसार सबै आयोजनाहरू हामीले पुरा गर्न सकेनौँ होला, फेरि आगामी साल चाहिँ तर आगामी साल फेरि यहाँका कार्यक्रमलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने गरी प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छु। र काहीँबाट काहीँ तपाईँको वडा कार्यालयबाट सम्पादन हुने कुरामा सेवा प्रवाह गर्ने कुराहरूमा काहीँ ढिला सुत्ने भएका छन्, काहीँ कमै कमजोरी जनप्रतिले गरेका छन् भने त्यसको सूचना प्रवाह गर्नुहोस्, आवश्यक कारवाही अगाडि बढाउने गरेको म आफू प्रतिवेदन गर्छु। कर्मचारीका तर्फबाट कमजोरी भएका छन् भने पनि तिनीहरूलाई तत्त्व ढङ्गबाट विभागीय कारवाही गर्ने गरीको तयारी गर्छु। त्यसले गर्दा समग्र जनताहरूलाई चाहिँ निराश नबनिकन समग्र निर्माणमा जनता यो हल्दीबारी निर्माणमा अगाडि बढ्नको निम्ति आग्रह गर्न चाहन्छु।
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो हल्दीबारी गाउँपालिका वडा नम्बर एकका अध्यक्ष त्रिलोचन सापकोटा। हल्दीबारी गाउँपालिकामा अहिले भइरहेको पछिल्लो अवस्थाका बारेमा कुराकानी गर्दै हरेक महिनाको 3 गते बिहान 7 बजेको भिजन न्युज अपडेटपछि यहाँहरूले हल्दीबारी खबर सुन्न सक्नुहुनेछ। यो माफ गर्नुहोला, गोलदाप आवाज कार्यक्रम सुन्न सक्नुहुनेछ। हल्दीबारी गाउँपालिका वडा नम्बर एकसँगको सहकार्यमा हामीले उत्पादन र प्रसारण गरेका हौँ। आजको अङ्कमा समय प्रदान गर्नुभएकोमा हल्दीबारी गाउँपालिका वडा नम्बर एकका अध्यक्ष त्रिलोचन सापकोटाप्रति हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रमबाट प्रस्तुत म गणेश पोखरेल पनि बिदा चाहन्छु। अब यहाँहरूले 8 बजे भद्रपुर खबर सुन्न सक्नुहुनेछ। भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठसँग 8 बजे हामीले कुराकानी गर्नेछौँ र भद्रपुर क्षेत्रमा भइरहेका गतिविधिका बारेमा यहाँहरूलाई जानकारी गराउनेछौँ। त्यसै गरी 9 बजे भिजन न्युज अपडेट, 10 बजे भिजन खबर, 11 बजे भिजन न्युज अपडेट, 12 बजे भिजन खबर, 1 बजे भिजन न्युज अपडेट, 2 बजे भिजन खबर र 3, 4 र 5 बजे भिजन न्युज अपडेट तथा बेलुका 6 बजे भिजन खबर सुन्न सक्नुहुनेछ। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।